नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा राय सुझाव संकलन शुरू, तोकिएको मितिमा प्रतिवेदन बुझाउने प्रतिबद्धता।
अनशनरत डाक्टर केसीका प्रतिनिधि र सरकार बीचको वार्तामा सहमति हुन सकेन, माग पूरा गर्न दबाव दिँदै काठमाडौँमा प्रदर्शन।
बाघ संरक्षण अभियानको 7 वर्षमा 77 वटा बाघ थपिए, बाघको वृद्धिसँगै व्यवस्थापन चुनौती।
एउटा चुनौती भनेको बाघ र बाघको आहारा प्रजातिहरूको चोरी सिकारी र तिनीहरूको अवैध व्यापार। दोस्रो नम्बरमा बाघको बासस्थानको विनाश।
पाकिस्तानको अन्तरिम प्रधानमन्त्रीमा साइद खकान अब्बासी नियुक्त, 45 दिनसम्म सत्ता सम्हाल्ने।
र श्रीलंकासँगको पहिलो टेस्ट क्रिकेटमा भारत विजयी।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
दुई दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एन्ड एएच,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 2 गतेसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतेसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 98550-64960, 98550-52783 र 98550-64602।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि, नेपालभर शाखा सञ्जाल को नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्पा प्रणालीमा आबद्ध हुने। आस्पा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। निर्वाचन क्षेत्र निर्धारण आयोगले राय सुझाव संकलन गर्न शुरू गरेको छ। आयोगले आज नेपालगंज र पोखरामा सुझाव संकलन गरेको छ। आयोगका सदस्य माधव अधिकारीले समय अभावका कारण सबै जिल्लामा आयोग पुग्न नसक्ने भन्दै प्रदेश अनुसार बढ़ी जनसंख्या भएका शहरमा पुगेर आयोगले सुझाव संकलन थालेको जानकारी दिनुभयो। आयोगले तथ्याङ्क र तथ्यका आधारमा निर्वाचन क्षेत्रको निर्धारण गर्ने अधिकारीले बताउनुभयो। उहाँले समयभित्रै प्रतिवेदन सरकारलाई बुझाउने पनि जानकारी दिनुभयो। 21 दिनको म्याद पाएर गएको हप्ता गठन भएको आयोगले केन्द्रीय संसदको चुनावका लागि अहिले रहेका 240 निर्वाचन क्षेत्रलाई 165मा झार्नेछ। यस्तै केन्द्रीय संसदको एक निर्वाचन क्षेत्रमा 2 वटा क्षेत्र रहने गरी प्रदेश संसदका लागि 330 वटा निर्वाचन क्षेत्र पनि यही आयोगले निर्धारण गर्नेछ।
नेपाली कांग्रेसले असोज 2 गते हुने प्रदेश नम्बर 2 को स्थानीय चुनावको तयारी थालेको छ। त्यसका लागि कांग्रेसले आज जनकपुरमा प्रदेश नम्बर 2 का 8 वटा जिल्लाका पार्टी सभापति सहितको भेला गरेको छ। भेलामा प्रचार लगायत रणनीति तय गर्ने बारेमा छलफल भएको कांग्रेसको केन्द्रीय प्रचार समितिका संयोजक रमेश लेखकले जानकारी दिनुभयो। स्थानीय संचार माध्यम तथा सामाजिक सञ्जालबाट समेत पार्टीको घोषणा पत्र, उम्मेद्वारका प्रतिबद्धता लगायतका जानकारी र एजेण्डा प्रचार प्रसार गर्ने र यसका लागि हरेक जिल्लामा प्रचार संयोजक र सहसंयोजक राखेर प्रचार संयन्त्र बनाउने बारे छलफल भएको उहाँले जानकारी दिनुभयो।
सरकारी वार्ता टोली र अनशनरत डाक्टर गोविन्द केसीका प्रतिनिधि बीच आज पनि वार्ता भएको छ, तर वार्तामा कुनै ठोस सहमति हुन नसकेको वार्ता टोलीका सदस्यहरूले बताएका छन्। सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले केसीले राखेका मागबारे आज छलफल भएको र आफूहरूले यी माग अब प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई जानकारी गराउने बताउनुभयो। उहाँहरूको सल्लाहपछि चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्न सभामुख अनुसारी घरती मगरलाई आग्रह गरिने पनि श्रेष्ठले जानकारी दिनुभयो। विगतका सम्झौता अनुसार चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमलाई थप स्वायत्तता दिँदै विद्यार्थी भर्ना शुल्क र सम्बन्धन सम्बन्धी अधिकार त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदबाट आईओएममा फिर्ता गर्नुपर्ने माग डाक्टर केसीको छ। सरकारी निर्देशन र अदालतको आदेशलाई नटेर्ने मेडिकल कलेजलाई कार्यवाही गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग नबनेसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क सरकारले तोक्नुपर्ने, एमडी एमएस र एमडीएस तहको शुल्क यसै वर्षदेखि 22 लाख रुपियाँसम्म मात्र कायम गर्नुपर्ने लगायतका माग डाक्टर केसीले राख्नु भएको छ। यी माग पूरा गर्न भन्दै 11 पटक अनशन बसेको 6 दिन हुँदा डाक्टर केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। डाक्टर केसीले उठाएका माग पूरा गर्न विभिन्न क्षेत्रका नागरिकहरूले आज दबाव पनि दिएका छन्। विभिन्न क्षेत्रका नागरिकले आई एम विथ डाक्टर केसी अर्थात म डाक्टर केसीसँगै छु भन्दै सरकारलाई दबाव दिन काठमाडौँमा माइतीगर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्याली निकालेका छन्।
बैतडीका केही गाउँमा अझै पनि महिनावारी भएका बेला छात्राहरू विद्यालय जाँदैनन्। महिनावारी भएको बेला किताब कापी छुनु हुँदैन भन्ने गलत मान्यताका कारण विद्यालय जान नसकेको दोगडा केदार गाउँपालिका श्रीकोट कि गीता भट्टले बताउनुभयो। आफूले चाहे पनि अभिभावकले महिनावारी भएको 4 दिन विद्यालय जान नदिने उहाँले बताउनुभयो, जसका कारण हरेक महिना 4 दिन पढ़ाई छुट्ने उहाँले बताउनुभयो। महिनावारीका विषयमा विभिन्न सरकारी तथा गैर सरकारी निकायले सचेतनामूलक कार्यक्रम गरिरहे पनि अन्धविश्वास भने घट्न नसकेको जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ।
भोजपुरको अरूण गाउँपालिका 3 प्याउलीमा 3 बालबालिकाको हत्या भएको बारेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान थालेको छ। सीआईबीका प्रहरी नायब उपरीक्षक ददिराम नेउपानेको नेतृत्वमा रहेको अनुसन्धान टोलीले आजदेखि अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। हत्याको 1 महिनासम्म पनि घटनाबारे यथार्थ बाहिर नआएपछि स्थानीय बासिन्दाले संघर्ष समिति गठन गरेर विरोध गरिरहेका छन्। गएको असार 12 गते 14 वर्षका रंजित सापकोटा, 13 वर्षकी सुषमा पुयाल र 8 वर्षका प्रदीप फुयाल भोजपुरको प्याउलीमा रहेको माछा पोखरीमा मृत भेटिएका थिए।
नेपालबाट चीनमा निर्यात गर्न सकिने सामानको सूची उपलब्ध गराउन चिनिया टोलीले आग्रह गरेको छ। रसुवाको सदरमुकाम धुन्चेमा आज बसेको सीमा सुरक्षा बैठकमा नेपालमा उत्पादन हुने कृषि तथा पशुजन्य वस्तु निर्यात गर्न तयार रहेकोले पहिलो चरणमा सामग्रीको सूची उपलब्ध गराउन चिनिया टोलीले आग्रह गरेको हो। नेपालबाट जारी गरिने फाइटो सेनिटरी प्रमाणपत्रका आधारमा साग सब्जी, मासुजन्य पदार्थ, बोडी, सिमी, आलू लगायतका सामग्री चीनतर्फ सहज रूपमा निकासी गर्ने वातावरण बनाउने सहमति भएको प्रमुख जिल्लाधिकारी चोमेन्द्र नेउपानेले जानकारी दिनुभयो। वहाँका अनुसार नेपालले सामग्रीको सूची उपलब्ध गराएपछि गुणस्तर परीक्षणका लागि चिनिया टोली आउनेछ। रसुवागढी नाकामा रहेको क्वारेन्टाइनलाई थप व्यवस्थित गरी दुई देशको व्यापार सहज बनाउन समन्वय संयन्त्र तयार गरिने सहमति पनि भएको छ।
यसैबीच चीनले भन्सार शुल्क बढाएपछि केरुङ नाकाबाट आयात ठप्प जस्तै भएको छ। यसअघि नेपाली व्यापारीले प्रतिगाडी 1500 चिनिया रकम तिर्दै आएकोमा अहिले बढाएर 5000 आरएमबी तिर्नुपर्ने भएपछि सामान आयात ठप्प भएको हो। आयात ठप्प भएपछि झण्डै 400 कन्टेनरको सामग्री गोदाममा थन्किएको छ। स्याउ र जलविद्युत आयोजनाका सामग्री भने आयात भइरहेको व्यापारीहरूले बताएका छन्।
पर्याप्त वर्षा हुन नसकेपछि यस वर्ष धानको उत्पादन घट्ने भएको छ। धान रोप्न योग्य 15.5 लाख हेक्टर जमीनमध्ये अहिलेसम्म देशभर 10.5 लाख हेक्टर जमीन मात्र धान रोपाई भएको छ। पर्याप्त वर्षा नभएपछि 32% जमीनमा धान रोपाई हुन सकेको छैन। वर्षा हुने हो भने अझै साउन मसान्तभित्र धान रोपाई गर्न सकिन्छ। झण्डै 5 लाख हेक्टर जमीन रोपाईको लागि तयार भए पनि वर्षा नभएकाले बाँझो छ। कुल गृहस्थ उत्पादनमा धानको योगदान 12% छ भने कुल कृषि क्षेत्रको उत्पादनमा धानको योगदान 21% छ।
सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको कृषि सामग्री कम्पनीको गोदामसम्म ठूलो ट्रक जाने बाटो नहुँदा झण्डै 650 क्विन्टल युरिया मल फिर्ता भएको छ। किसानका लागि भैरवबाट मगाइएको 640 क्विन्टल मल बोकेका 3 ट्रक बाटो सानो भएकाले कार्यालयसम्म पुग्न नसक्दा राजमार्गबाटै फिर्ता भएको कम्पनी दिपायलका प्रमुख कुम्भराज जोशीले जानकारी दिनुभयो। तर किसानले भने ठूला गाडी कार्यालयसम्म जाने बाटो नभए पनि साना गाडीमा मल अनलोड गरी ढुवानी गर्न पहल नगरेको गुनासो गरेका छन्।
धनकुटाको छिन्ताङमा 45 किलो गाँजासहित एक महिला पक्राउ परेकी छिन्। बलात्कारका अभियुक्त झलकमान राईलाई खोज्ने क्रममा उनकी श्रीमती कुसुमलाई 45 किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। झलकमानले गएको साउन 2 गते 66 वर्षीय वृद्धालाई बलात्कार गरेको आरोप लागेपछि उनको खोजीमा गएको प्रहरीले उनको घरबाट 45 किलो गाँजा बरामद गरेको हो।
ताप्लेजुङको श्रीजंगा गाउँपालिकामा दुई नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन्। भरुवा बन्दुकसहित सनकुमार माबो लिम्बू र छिरिङ शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौं। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
शिक्षा सँगै संस्कार पनि, अध्ययन सँगै अवसर पनि।
कलेज अफ सेन्ट्रल स्टेट इन्टेन्सिभ इन्टरनेशनल एकेडेमी कालीमाटी काठमाडौँमा कक्षा 11 को लागि साइन्स, म्यानेजमेन्ट र ह्युमेनिटिज समूहमा भर्ना खुल्यो।
मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, जर्नलिजम, सोसियोलोजी, पपुलेसन स्टडिज र कानून पढाइ हुने यस कलेजमा विशेष छात्रवृत्तिका साथै होस्टल तथा यातायातको पनि राम्रो व्यवस्था रहेको छ।
थप जानकारीका लागि कलेज अफ सेन्ट्रल स्टेट कालीमाटी काठमाडौँ
फोन नम्बर 01-4278-342
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा राय सुझाव संकलन शुरू, अनशनरत डाक्टर केसीका प्रतिनिधि र सरकार बीचको वार्तामा सहमति जुट्न सकेन, पर्याप्त वर्षा हुन नसकेपछि यो वर्ष धानको उत्पादन घट्ने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, सरकारले अबको 5 वर्ष अर्थात सन् 2022 बाघको संख्या दोब्बर बनाउने लक्ष्य राखेको छ। बाघको संख्या 250 पुर्याउने गरी 7 वर्ष अघिदेखि अभियान थालिएको हो। सन् 2009 121 रहेका बाघ अहिले 198 पुगेका छन्। अभियान शुरू भएपछि नेपालमा 63% बाघको संख्या बढ़ेको छ। बाघलाई जोगाइराख्न र लक्ष्य अनुसार बाघको संख्या बढ़ाउन के भइरहेको छ त? मदन पौड्यालको रिपोर्ट।
बाघका 9 प्रजाति मध्ये 3 प्रजाति लोप भइसके। अहिले अस्तित्वमा रहेका 6 प्रजाति पनि लोपोन्मुख जनावरका रूपमा सूचीकृत छन्। ठूला जंगल तथा ओडारमा बस्न रुचाउने डरलाग्दो जंगली जनावर बाघ विश्वका 13 देशमा पाइन्छ। नेपालमा 7 वर्षमै 77 बाघ थपिएका छन्। बाघको संख्या बढ्दा बाघ मात्रै होइन अरू वन्यजन्तुको पनि संरक्षणमा सहयोग पुग्छ। वन तथा भू संरक्षण मन्त्रालयका सहसचिव एवं वातावरण महाशाखा प्रमुख महेश्वर ढकाल,
बाघ पाइने वासस्थान जहिले पनि मेच्योर टाइपको एउटा सक्सेसन इकोसिस्टम भएको र त्यसमा एपेक्स लेभलमा यो सबैभन्दा उच्च तहको प्रजाति भएको र यो प्रजातिलाई जोगाउन सक्दाखेरि यसको प्रेवेश र यसले खाने ग्रासहरू अथवा त्यहाँभित्रको न्युट्रियन्ट साइकल्सहरू सबै एकैचोटि म्यानेज हुने भएको हुनाले पनि बाघ एउटालाई संरक्षण गर्दा अरू थुप्रै वन्यजन्तुहरू स्वतः संरक्षण हुने मान्यतामा बाघलाई संरक्षण गर्न जरूरी छ।
नेपाल, भारत, मलेसिया, चीन, बंगलादेश, इण्डोनेसिया लगायत पूर्वी र दक्षिण एसियामा पाइने बाघ सन् 2022 झण्डै 5,800 पुर्याउने भनिएको छ। लक्ष्य पूरा गर्न सन् 2010 थालिएको अभियानले नेपालमा बाघ थपिँदै गएका हुन्। अहिले सञ्चालन भएका कार्यक्रमले आशा लाग्दो नतिजा दिए पनि बाघलाई जोगाइराख्न भने कठिन छ। बाघले खाने आहारा, बस्ने ठाउँको व्यवस्थापन, चोरी शिकार, रोगव्याधि नियन्त्रण, जलवायु परिवर्तनले पार्ने असर र बाघ र मानिसबीचको द्वन्द न्यूनीकरण मुख्य चुनौती कायमै छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु विज्ञ नरेश सुवेदी।
बाघ संरक्षणमा चार पाँचवटा मुख्य चुनौतीहरू छन्। एउटा चुनौती भनेको बाघ र बाघको आहारा प्रजातिहरूको चोरी सिकारी र तिनीहरूको अवैध व्यापार। दोस्रो नम्बरमा बाघको बासस्थानको विनाश, जति पनि जंगलहरू छ त्यसको विनाशहरू अलिकति भएको ग्लोबल्ली हेर्दाखेरि, र त्यसको चाहिँ बाघको आहारा प्रजातिहरूको कमी।
बाघको संख्या बढ्दै गए पनि दङ्ग परिबस्ने अवस्था अझै बनिसकेको छैन। त्यसैले बाघ र मानिस बीचको द्वन्द घटाउने, जनचेतना बढाउने जस्ता संरक्षण सम्बन्धी कार्ययोजना अगाडि सारिएको छ भन्नुहुन्छ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक शेरसिंह ठगुन्ना।
मुख्यतया बाघको जुन अङ्ग प्रत्यङ्गको विश्वमा व्यापार भइरहेको छ त्यसले नै बाघको संख्यालाई घटाउनतिर लग्छ कि भन्ने एउटा चुनौती हो। तर यसलाई रोक्नको लागि हाम्रा संयन्त्रहरू अगाडि बढाएका छौं र नेपालले सबैभन्दा राम्रो संरचना बनाएर काम अगाडि बढाएको छ। साथसाथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र बल, स्थानीय जनता, साझेदार संस्था हरूको ठूलो इफोर्ट यसमा लागेको छ।
अहिलेको नतिजालाई हेर्दा नेपालले सन् 2022 भित्रै लक्ष्य सहजै पूरा गर्न सक्ने देखिन्छ। तर बाघलाई दीर्घकालसम्म जोगाउन चुनौतीका पक्षलाई पनि बेलैमा सम्बोधन गर्नुपर्छ।
मेरो पनि भन्नु छ।
आज पनि डाक्टर केसीका मागबारे सहमति भएन भन्ने समाचार उज्यालो अनलाइनमा पढेर ट्विटरमा सुशीला थापाले आग्रह गर्नुभएको छ। डाक्टर केसीले अनसन थाल्नु भएपछि कति पटक सरकार परिवर्तन भइसक्यो तर समस्याको समाधान कहिल्यै हुँदैन। लौन सरकार, यो पटक चाहिँ जायज माग पूरा गरिदेऊ।
फेसबुकमा मधुसूदन अधिकारी कश्यप भन्नुहुन्छ, निस्वार्थ भावनाले नागरिकको हितमा उपयुक्त माग उठाउने डाक्टर गोविन्द केसी आज नागरिकको प्यारो बन्नुभएको छ, तर सरकारले उहाँको मागलाई केटाकेटीको खेल जस्तो सम्झेर आलटाल गर्दै आएको छ।
चिनिया टोलीले भन्यो, नेपालको सामान लैजान्छौ सूची दिनुहोस् भन्ने समाचार पढेर ट्विटरमा हरि मधेश नाम राखेका साथी भन्नुहुन्छ, कामको बेलामा सबैले त्यसै भन्छन्। आफ्नो स्वार्थ पूरा गर्नलाई सामान देऊ भन्दैमा दिइहाल्नु हुँदैन, दुई देश बीचको सम्बन्ध र व्यापारको नाफा घाटा हेरेर मात्रै दिनुपर्छ।
यसै विषयमा फेसबुकमा सुभाष राजलिम राई लेख्नुहुन्छ, नेपाल कृषि प्रधान देश भएकाले कृषि उत्पादन अरू देशमा पठाउँदा राम्रै होला।
अनि महोत्तरी सोनामाईका रामनारायण शाहले आफ्नो विचार हाम्रो आइभीआरमा रेकर्ड गराउनु भएको छ।
अहिले भ्रष्टाचार नियन्त्रण गर्न दर्जन भन्दा बढी सरकारी तथा गैर सरकारी संस्थाहरू क्रियाशील छन्, तर भ्रष्टाचार नियन्त्रण हुनुको साटो झन दिन प्रतिदिन बढ़ी नै रहेको छ। यसको ज्वलन्त उदाहरण धनसा, महोत्तरी, सिराहा, सर्लाहीका जिल्ला शिक्षा कार्यालय, जनकपुर अञ्चल अस्पताल लगायत सबै सरकारी कार्यालय जहाँ बिना घुस जनताको काम हुँदैन लाग्छ। भ्रष्टाचार नियन्त्रण गर्ने सबै निकाय
विचारका लागि तपाईलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र सुजाता खत्री। अब फेरि खबरकै सिलसिला। विद्युत प्रसारण लाइन स्तरोन्नति र निर्माणका कारण धनुषाको ढल्केबरदेखि पश्चिमका चन्द्रनिगापुर, हेटौँडा, सिमरा र परवानीपुर क्षेत्रमा विद्युत सेवा प्रभावित भएको छ। विद्युत प्रसारण लाइनको स्तरोन्नति तथा निर्माणको काम भइरहेकाले त्यस क्षेत्रमा चार दिनसम्म विद्युत सेवा प्रभावित हुन सक्ने नेपाल विद्युत प्राधिकरण भार प्रेषण केन्द्रका उपप्रबन्धक दीपक धितालले जानकारी दिनुभयो।
चितवनको माडी नगरपालिकामा 10 दिनदेखि विद्युत आपूर्ति बन्द भएको छ। चितवन राष्ट्रिय निकुञ्जको जमिन मुनि बिछ्याइएको तारमा खराबी आएपछि साउन 4 गतेदेखि माडीमा विद्युत अवरूद्ध भएको हो। यस्तै इलामको माईजोगमाई गाउँपालिका नामसालिङ वडा नम्बर 3 र 4 एक हप्तादेखि विद्युत आपूर्ति बन्द भएको छ। हप्ता दिन अघि वर्षासँगै आएको हावाहुरीले विभिन्न ठाउँमा पोल लडेको र तारहरू चुडिएकाले विद्युत आपूर्ति ठप्प भएको स्थानीय बासिन्दाले बताएका छन्।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
भर्ना खुल्यो।
अन्तर्राष्ट्रिय संगठन डन बोस्को इन्स्टिच्युट अन्तर्गत सञ्चालित नेपाल डन बोस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबु रोड ललितपुरमा कक्षा 11 विज्ञान व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुल्यो।
विज्ञान संकायमा फिजिक्स एन्ड बायोलोजी,
व्यवस्थापन संकायमा होटल म्यानेजमेन्ट,
मानविकी संकायमा मास कम्युनिकेसन।
छिटो गर्नुहोस्, 50% सम्मको छात्रवृत्तिको व्यवस्था छ। सम्पर्कको लागि नेपाल डन बोस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबु रोड ललितपुर,
फोन 5581283 2230230।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
भूकम्प पीड़ित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर।
होमनेट नेपालको शहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीड़ित, गृह श्रमिक, विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल शहरी रोजगार सहायता केन्द्र, फोन 422-2176-410-2063,
टोल फ्री नम्बर 1660-1-0019।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। बारबरा शान्ति प्रतिष्ठान नेपालले सन् 2016 बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका पत्रकार कृष्ण गेवालीलाई सम्मान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानका अध्यक्ष डाक्टर सन्दुक रोहितको अध्यक्षतामा बसेको बैठकले नेपालको चिकित्सा शास्त्र शिक्षामा भएका भ्रष्टाचार र अनियमितताबारे खोजमूल समाचार प्रकाशन गरे बापत 1,00,000 रूपियाँ राशिको पुरस्कारबाट गेवालीलाई सम्मान गर्ने निर्णय गरेको हो।
डोटीका किसानले स्थानीय जातको आलु लगायतका तरकारीको बिउ संकलन अभियान थालेका छन्। जैविक विविधता संरक्षण तथा कृषि सहकारी संस्थाको सहयोगमा जोरायल गाउँपालिका गैराका किसानले बिउ संकलन अभियान शुरू गरेका हुन्। बिउ कुहिएर नोक्सान नहोस् र आवश्यक बिउको अभाव हुन नदिन अभियान शुरू गरिएको जैविक विविधता संरक्षण तथा कृषि सहकारी संस्थाका अध्यक्ष भोजबहादुर मल्लले जानकारी दिनुभयो।
हिमालय एयरलाइन्सले कतारका लागि उडान थपेको छ। साउन 19 गतेदेखि लागू हुने गरी हप्ताको दुईवटा उडान थप्ने निर्णय गरेको एयरलाइन्सले जनाएको छ। यस्तै भदौ 17 गतेदेखि 4 उडान थपेर हप्ताको 11 उडान काठमाडौँ दोहाका लागि गर्ने भएको हो। काठमाडौँबाट विभिन्न देशमा ट्रान्जिट भएर उडान भर्ने कम्पनीले दोहाका लागि उडान भर्न छाडेपछि यात्रुको चाप बढेको छ। खाडीका देशको कतारसँग सम्बन्ध बिग्रिएपछि हवाई उडान प्रभावित भएको हो।
काठमाडौँ उपत्यका नदी र चक्रपथ सफाई गरी 29 मेट्रिक टन फोहोर आज व्यवस्थापन गरिएको छ। बागमती सफाई अभियानको 220 हप्तामा आज टेकु दोबान स्थित नदी किनारामा सफाई गरी 8 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको हो। सफाईमा 28 संस्थाका प्रतिनिधि सहित नायिका एवं बागमती सभ्यता दूत मनिषा कोइराला, पूर्व सचिव द्वय किशोर थापा र डाक्टर कृष्णचन्द्र पौडेल लगायत 500 जनाको सहभागिता थियो।
अब विदेशका खबर। साहिद खकान अब्बासी पाकिस्तानका अन्तरिम प्रधानमन्त्री बन्नुभएको छ। सत्तारूढ पाकिस्तान मुस्लिम लीग नवाजले अन्तरिम प्रधानमन्त्रीका रूपमा अब्बासीको नाम सिफारिश गरेको पाकिस्तानी संचार माध्यमले जनाएका छन्। नवाज शरीफको सरकारमा पेट्रोलियम मन्त्री समेत रहेका उहाँले अब 45 दिनसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुहुनेछ। पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गरेपछि नवाज शरीफले हिजो मात्र प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको हो। पाकिस्तानको संसदले प्रधानमन्त्री चयन गरेपछि अब्बासी जिम्मेवारीबाट मुक्त हुनुहुनेछ। प्रधानमन्त्रीका लागि पार्टीको तर्फबाट पंजाबका मुख्यमन्त्री रहेका शरीफका भाई शहबाज शरीफले प्रतिस्पर्धा गर्नुहुनेछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। श्रीलंकासितको पहिलो टेस्ट क्रिकेटमा भारत विजयी भएको छ। 550 रनको लक्ष्य पछ्याएको श्रीलंका दोस्रो पालीमा आज चौथो दिनमा नै 245 रनमा अल आउट भएपछि भारत 304 रनले विजय भएको हो। श्रीलंकासँगको जित भारतले घरेलु मैदानभन्दा बाहिर सबैभन्दा धेरैको अन्तरमा जितेको खेल हो। यसअघि बाहिरी देशमा खेलेको टेस्टमा भारत सन् 1994 पाकिस्तानसँग 331 रनले विजय भएको थियो। पाकिस्तानसँगको रेकर्ड तोड्दै आज भारत श्रीलंकासँग 304 रनले विजय भएको हो। आजको जितसँगै तीन टेस्टको श्रृंखलामा भारतले 1-0 अग्रता लिएको छ। यस्तै इंग्ल्याण्डसँगको तेस्रो टेस्टको पहिलो पालीमा दक्षिण अफ्रिका 175 रनमा अल आउट भएको छ। पहिलो पालीमा 353 रन बनाएको इंग्ल्याण्डले आजै दोस्रो पाली थालेको छ। इंग्ल्याण्डले केही बेर अघि वर्षाले खेल रोकिँदासम्म एक विकेट गुमाएर 74 रन बनाउँदै समग्रमा 252 रनको अग्रता लिएको छ। खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ कैलालीबाट उज्यालो सहकर्मी नवराज पनेरू।
आजको रंगदर्पण फेरिएका देउडा भाका र यसले पारेको प्रभावमा केन्द्रित छ। कुनै बेला सुदूर र मध्यपश्चिमका ग्रामीण भेगका मेलापातमा घन्किने लोकदेउडा भाका हिजो आज लोप हुन लागेका छन्। पहिले मेलापात र वनपाखाहरूमा गुन्जिने ठाडी भाका र देउडा भाकाहरू नयाउने क्रम रोकिएपछि लोप हुने अवस्थामा पुगेको हो। बढ्दो आधुनिकतासँगै ऱ्याप र पप शैलीमा देउडा गीत नाम दिएर बजारमा ल्याउने क्रम त रोकिएको छैन, तर मौलिकता भने हराउन लागेको छ। झण्डै दुई दशक अगाडि गाइएको यो गीत र पछिल्ला वर्षहरूमा देउडाको नाम जोडेर बजारमा आउने गीतबीच आकाश पातालको फरक देखिन्छ। गायक भोजराज भट्टले गाएको यो गीतमा देउडाको लय छ, भाका छ र यो गीतको मर्म पनि देउडासँगै जोडिएको छ। त्यसैले पनि देउडा संगीतमा यो गीत अहिले पनि देउडाका पारखी माझ उत्तिकै चर्चित र रोजाईको गीत बनिरहेको छ। तर पुस्ता फेरिएसँगै देउडाका भाका पनि फेरिएका छन् भने देउडामा झल्किने मौलिकता पनि हराएर गएको छ। देउडा गायक नन्दकृष्ण जोशी:
अहिलेका मानिसहरू, अब यो परिवेश फरक भइगयो, जस्तो आयो शहरमा जस्तो फेसन आयो त्यही फेसनका आधारमा हिँडेर क्यासेट निकाल्दा छन्। जुन झर्रो खालको पोन हो नि, देउडाका लयहरू हुन्, हाम्रा न्याउल्याका लयहरू हुन्, भाक्याहरू हुन्, त्यो भाकाहरू टिप्न सकेका छैनन्।
कुनै बेला डाँडापाखा र गाउँबस्तीमा घन्किने देउडामा मौलिकता हराउनुको मुख्य कारण पुस्तान्तरणमा देखिएको समस्या हो। प्रविधिको विकाससँगै क्यासेट प्लेयरको युग सकिएपछि जीवनयापन गर्न मुस्किल परे र देउडा संगीतमा दशकौं वर्ष जमेका गायक गायिकाहरू पनि पलायन भए। यसले देउडाको वास्तविक भाका र मर्मु बोकेका गीतहरू आउने क्रम पनि रोकियो, जसले गर्दा देउडा संगीतमा लाग्न चाहने युवा पुस्ताले अभिभावक पाएन र अहिले देउडाको नाममा बजारमा आउने गीतमा पनि मौलिकता हरायो। पछिल्ला वर्षहरूमा बजारमा आएका देउडा संगीतमा न त यस क्षेत्रको भाषा हुन्छ, न त लय नै हुन्छ। डेढ दशक देउडा संगीतमा राजगरीकी गायिका हरिना साउद:
हाम्रो कमजोरी पनि हो, अहिले मेमोरीको जमाना छ, कम्प्युटरको जमाना छ। अब पहिला त टेपहरू चल्थे होइन, क्यासेटहरू चल्थे, अहिले चल्दैन। देउडा गीत धेरै लोप भइसक्यो। धागी लाग्यो धर्ममा साईका मेरा तिरतीको, धागी लाग्यो धर्ममा अन्ठानी कर्ममा यसै लेखी कर्म।
देउडा संगीतमा दशकौं बिताएका धेरै गायक गायिकाहरूले नयाँ गीत बजारमा नल्याएको वर्षौं भइसकेको छ। कोही विदेश पलायन भएका छन् त कसैले अरू नै पेसा रोजेका छन्। देउडा संगीतको जग हालेका कलाकारहरू नै बेपत्ता भएपछि युवा पुस्ताहरू भने आधुनिक र पप शैलीमा देउडा गीत निकाल्दै देउडाको साख जोगाउन लागि परेका छन्। मेरो मनको प्यार देउडा गीतको शुरूआत खस सभ्यतासँगै शुरू भएको अनुमान छ। देउडा गीतहरू खस भाषामा आधारित हुन्छन्, तर सुदूरपश्चिमका कलाकारहरूले नेपाली भाषामा गाइएका गीतलाई पनि आफू सुदूरपश्चिमको भएको आधारमा त्यसलाई देउडाको दर्जा दिने गरेका छन्। यद्यपि देउडाको मौलिकता लोप भइरहेको गुनासो बढे पनि देउडाको क्षेत्र भने झन विस्तार भइरहेको छ। नेपाली चलचित्रमा पनि देउडा गीत अटाउन थालेका छन्। तर पनि मौलिकता हराएका देउडा गीतले देउडा गीतको क्षेत्रलाई भने न्याय नगर्ने धेरैको बुझाइ छ। चर्चित देउडा गायक नरेन्द्र राज रेग्मी:
यो मरेको छैन, यो विस्तारित हुँदैछ। तर भान कस्तो छ भने डेउडा साँच्चीकै मरेको हो त, डेउडा सुन्ने श्रोता चाहिँ कम भएको हो त, किन भाँचिँदै गयो भनेर चाहिँ प्रत्येक आम मानसमा त्यो पाए।
रंग दर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक:
निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा राय सुझाव संकलन शुरू, तोकिएको मितिमा प्रतिवेदन बुझाउने प्रतिबद्धता।
अनशनरत डाक्टर केसीका प्रतिनिधि र सरकार बीचको वार्तामा सहमति हुन सकेन, माग पूरा गर्न दबाव दिँदै काठमाडौँमा प्रदर्शन।
बाघ संरक्षण अभियानको 7 वर्षमा 77 बाघ थपिए, बाघको वृद्धिसँगै व्यवस्थापन मुख्य चुनौती।
पाकिस्तानको अन्तरिम प्रधानमन्त्रीमा साहिद खकान अब्बासी नियुक्त, 45 दिनसम्म सत्ता सम्हाल्ने।
र श्रीलंकासँगको पहिलो टेस्ट क्रिकेटमा भारत विजयी।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू संघर्ष विष्ट र सुरेश महर्जनसँगै हामी सुनिता पहरी र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।